أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإذ أخذنا ميثاقكم لا تسفكون دماءكم ولا تخرجون أنفسكم من دياركم ثم أقررتم وأنتم تشهدون ثم أنتم هؤلاء تقتلون أنفسكم وتخرجون فريقا منكم من ديارهم تظاهرون عليهم بالإثم والعدوان وإن يأتوكم أسارى تفادوهم وهو محرم عليكم إخراجهم أفتؤمنون ببعض الكتاب وتكفرون ببعض فما جزاء من يفعل ذلك منكم إلا خزي في الحياة الدنيا ويوم القيامة يردون إلى أشد العذاب وما الله بغافل عما تعملون أولئك الذين اشتروا الحياة الدنيا بالآخرة فلا يخفف عنهم العذاب ولا هم ينصرون صدق الله العظيم. سورہ بقرہ کی چند آیتیں تلاوت کی گئی ہیں، رکوع نمبر 10 ہے، آیت نمبر 84 تا 86. بنی اسرائیل کا تذکرہ چل رہا ہے. حق تعالی شانہ نے فرمایا ہے گزشتہ آیت میں کہ اللہ رب العزت نے بنی اسرائیل سے چند وعدے لیے تھے، عہد و پیمان لیا تھا. اللہ کی کتاب نازل ہونے کا مطلب ہی یہی ہے کہ اللہ کا وعدہ ہے. وہ مسلمانوں کو نبی کی زبانی جب کلام الہی سنایا جاتا ہے تو اس کا مطلب یہ ہے کہ اللہ پاک آپ سے کوئی وعدہ کر رہے ہیں. تو ہمارے پاس جو شریعت کا حکم ہے یا قرآن مجید ہے، نبی کریم علیہ الصلاۃ والسلام کے فرمودات ہے، آپ کے ارشادات ہیں، آپ کے احکامات ہیں، امت محمدیہ کے لیے خود ایک میثاق ہے، عہد ہے، وعدہ ہے. بنی اسرائیل سے بھی چند وعدے ہوئے تھے کہ اللہ کے علاوہ کسی کی عبادت مت کرنا، والدین کے ساتھ حسن سلوک کرنا، رشتہ داروں کے ساتھ حسن سلوک کرنا، یتیموں کے ساتھ خیال کرنا، یتیموں کا اور ان کے ساتھ حسن سلوک کرنا، مسکین غریب لوگوں کا خیال کرنا، ان کے ساتھ حسن سلوک کرنا، وقولوا للناس حسنا، سبھی لوگوں سے چاہے دور کے ہوں، قریب کے ہوں، رشتہ دار ہوں، غیر رشتہ دار ہوں، اچھی بات کہنا، واقیموا الصلاۃ، نماز کو قائم کرنا، زکوٰۃ ادا کرنا. یہودیوں کو بھی، بنی اسرائیل کو بھی، ہر نبی کو اپنے زمانے میں اس اعتبار سے نماز، ہمارے جیسی نماز نہیں تھی لیکن ان کے زمانے میں ان کی نماز کا طریقہ تھا. ہر زمانے کا جو مذہب نبی کا ہوتا ہے وہ اسلام ہی کہلاتا ہے. یہودی اپنے مذہب کے حساب سے بنی اسرائیل کے وقت میں حضرت موسیٰ علیہ الصلاۃ والسلام جب توریت لے کر آئے تو اس وقت ان کے احکامات اسلام ہی کہلاتے تھے. عیسائیت بھی اپنے زمانے میں اسلام تھی. ہر نبی کا مذہب اپنے زمانے میں اسلام رہا. تو اب نبی ہمارے قرآن کو، اپنے فرمودات کو لے آئے ہیں، تو اس زمانے میں ہمارا مذہب کیا ہے؟ اسلام ہے. تو جیسے اس مذہب کے اندر چند وعدے ہیں، اللہ پاک کے احکامات ہیں، ایسے ہی بنی اسرائیل کو بھی اللہ پاک نے احکام دیے تھے. اس کے اندر نماز کا بھی حکم ہے، زکوٰۃ کا بھی حکم ہے. نماز کیسی تھی ان کی؟ ان کا طریقہ الگ ہے، ہمارے نبی کا طریقہ الگ ہے، مگر نماز تو ہے. زکوٰۃ ان کے پاس بھی ہے، ہمارے سے زیادہ ہے، 10% ہے ان کے پاس. اپنے پاس 2.5 ہے اور ان کے پاس جو ہے 10% بتائی جاتی ہے. بعض زیادہ بھی ہے، ان کے فرقوں الگ الگ فرقے بھی ہیں، تو وہ لوگ زیادہ زکوٰۃ کے قائل ہیں اور دیتے وہ ہم سے زیادہ دیتے، اس واسطے اسٹرانگ بھی زیادہ ہے ہم سے. ہماری امت بھی اگر یہ کام کرے گی تو وہ بھی مضبوط ہو سکتی تھی، لیکن جو ہے کہ غریب ہمارے غریب سے غریب ہوتے رہتے ہیں اور امیر ہمارے امیر ہی امیر ہوتے ہیں. امیروں کو کام کرنے نہیں آتا ہے جو ان کا حق بنتا ہے، اور غریبوں کو آگے بڑھ کر کے اپنا حق لینا بھی نہیں آتا ہے. امت کی کمزوری ہے. بہرحال یہ کہ یہ احکامات بنی اسرائیل کو بھی دیے گئے تھے. ثم تولیتم الا قلیلا منکم وانتم معرضون. اللہ پاک شکوے کے طور پر فرما رہے ہیں، تم میں سے تھوڑے ہی لوگ تھے جو اس پر چل سکے، سب لوگ اس سے رخ پھیر لیے، اپنا منہ موڑ لیے. حالانکہ دیکھنے میں کوئی بڑے عمل نہیں ہے یہ، اللہ کے علاوہ کسی کی عبادت نہیں کرنا ہے، والدین کے ساتھ حسن سلوک، رشتہ داروں کے ساتھ حسن سلوک. ہمیں بھی یہی حکم ہے، اقیموا الصلاۃ واتوا الزکاۃ، ہمیں بھی یہی حکم ہے، ان کو بھی وہی حکم تھا. اللہ پاک کا شکوہ یہ ہے کہ بہت کم لوگ اس پہ عمل کرتے. آج تاریخ ان کی جیسی تاریخ تھی ہماری ویسی تاریخ ہے. نماز کے اندر پابندی ہم سب دیکھتے ہیں، زکوٰۃ کی پابندی ہم سب دیکھتے ہیں، کس قدر قصوروار ہیں ہم لوگ کہ امت کا 95% طبقہ نمازوں کا پابند نہیں ہے. کروڑوں مسلمان ہیں، جمعہ کے اندر بھی جو پابندی سے آنے والے ہیں وہ 50% بھی نہیں ہوتے اجتماعی اعتبار سے دیکھا جائے تو، کم ہی ہوتے ہیں وہ. باقی طبقہ کدھر ہے؟ آدھا تو ہمارا آدھی عورتیں ہیں نا، آدھا طبقہ مسلمانوں کا خواتین ہے، پھر اس کے بعد میں آدھے مرد حضرات ہیں. ان مرد حضرات میں سے کتنے فیصد آتے ہیں؟ پنجواں وقتہ نمازوں کے کتنے ہیں؟ جمعہ کی نماز کے کتنے ہیں؟ پھر دیگر نمازوں کے علاوہ مقابلے میں فجر کی نماز کا مسئلہ اور بھی زیادہ کمزور ہے، وہ سب سے زیادہ. ایک صف ڈیڑھ صف زندہ باد ہے، اس کا باقی کا مسئلہ اللہ کے حوالے ہے امت مسلمہ کا. تو اقیم الصلاح آت الزکا، اللہ پاک فرماتے ہیں نماز کا حکم ملا، زکاة کا حکم دیا گیا، چند لوگ ہی اس پر عمل کر سکے، باقی سب منہ پھیر لیے. ایسے اللہ پاک فرماتے ہیں وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ لَا تَسْفِكُونَ دِمَاءَكُمْ وَلَا تُخْرِجُونَ أَنفُسَكُمْ مِنْ دِيَارِكُمْ ثُمَّ أَقْرَرْتُمْ وَأَنْتُمْ تَشْهَدُونَ، ہم نے عہد لیا تم سے کہ تم ایک دوسرے کا خون خرابہ نہیں کرو گے. بنی اسرائیل کو کہا گیا تھا قتل ایک دوسرے کا نہیں کرنا، آپس میں خونم خانی اور اسی طریقے سے خانہ جنگی فساد. ہمارے پاس بھی یہی مسائل ہیں، امت جب ہتھیار رکھی اپنے پاس تو اپنا ہی خرابہ کرنا شروع کر دی، ان کے پاس ہتھیار کی سنت بھی چلے گئی. ہتھیار رکھنا سنت ہے نا اپنے پاس، آپ کے پاس گن رہنا سنت ہے، آپ کے پاس تلوار رکھنا سنت ہے، دشمن سے دفاع کرنے کی جو چیزیں ہوتی ہیں گھر میں رکھنا نبی علیہ الصلوۃ والسلام کی مبارک سنت ہے. وہ سنت ایک تو بھول گئے، سنت ہے وہ بھی پتہ نہیں ہے، دوسرے یہ کہ رکھے جب جس زمانے میں تو ایک دوسرے کو ہی مارے. وہ اپنا دفاع میں لگنے کے بجائے یا ایک دشمن کے خلاف اٹھنے کے بجائے خود اپنے استعمال میں ہو گئی ایک دوسرے کے خلاف. وہی ہوا جو یہودیوں کا ہوتا ہے، انہوں نے بھی اپنے زمانے میں اپنے آپ کو کمزور کیا، مسلمان بھی اپنے آپ کو کمزور کر لیے، ایک دوسرے کی طاقتیں ختم کر لیے. خانہ جنگی ہو بنو عباس کے، بنو امیہ کے جو احوال ہیں امت محمدیہ کے سامنے، پھر یہ کہ عثمانیہ خاندان کا جو مسئلہ ہوا آپسی خانہ جنگی ہوئی، ہندوستان کی آزادی سے پہلے کے جو واقعات پیش آئے ہیں کہ وہاں کے جو مسلمانوں پہ اوپر جو حالات چلے، ایک دوسرے کے خلاف ہتھیار چلے ہیں. تو اللہ پاک نے فرمایا ہے بنی اسرائیل کو بھی یہ حکم دیا گیا تھا، ان سے باضابطہ وعدہ لیا گیا تھا کہ خون خرابہ ایک دوسرے کو نہیں کرنا، قتل نہیں کرنا ہے، خون نہیں بہانا ہے. وَلَا تُخْرِجُونَ أَنفُسَكُم مِّن دِيَارِكُمْ، اور ایک دوسرے کو شہر سے نہیں نکالنا ہے. یہ دو خرابیاں ان میں آج بھی پائی جاتی ہیں، ایک شہر سے دوسرے شہر بھگانا اور دوسرے خون خرابہ کرنا. اور خون خرابہ ان لوگوں نے قتل کرنے کا جو مسئلہ ہے اپنے فرقوں کا، اپنے گروپوں کا، اپنی جماعتوں کا، اپنے لوگوں کا کرنے کے ساتھ ساتھ انبیاء کا بھی کیا ہے. بنی اسرائیل کی سب سے بدترین صفت نبیوں کا قتل، اور اس سے بڑا عذاب کیا ہو سکتا ہے؟ سب سے سخت عذاب جس کو ملنے والا ہے نبی کے قاتلوں کو ملنے والا ہے، اور بنی اسرائیل اس کے اندر ملوث ہوئے ہیں. تو لا تسفکون دماءکم، ایک دوسرے کا خون خرابہ مت کرو، قتل مت کرو. اللہ پاک نے قرآن مجید میں دوسری جگہ فرمایا ہے ومن یقتل منکم متعمدن فجزاؤہ جہنم خالدن فیہا، کہ جو آدمی کسی کو جان بوجھ کر قتل کرے گا تو جان بوجھ کر قتل کرنے کی سزا یہ ہے کہ اللہ رب العزت اس پر ایسے ناراض ہوتے ہیں کہ اس کی سزا ہمیشہ ہمیشہ کے لیے جہنم ہے، یعنی بہت لمبا زمانہ. وغضب اللہ علیہ، اللہ کا غصہ اور ناراضگی اس پر ہے. ولعنہ، اللہ کی لعنت اس کے اوپر ہے. وعد لہ عذابا عظیما، بہت بڑا عذاب اللہ نے اس کے لیے بنا رکھا ہے. تو یہ وعید ہے قتل ناحق کی، خون ناحق کی، ایک دوسرے کا خون اور قتل کرنے کی. یہ چیز ویسے خیر اللہ کا فضل ہے کہ ان جیسے ممالک کے اندر یا اسلامی ملکوں کے اندر کم پائی جاتی ہے، لیکن جہاں پر لوگوں کی کم علمی ہے وہاں گینگ بنانے کے بعد میں یہ چیز کرنا بہت آسان ہو جاتا. پیسے لے لیے، کسی کو شوٹ کرنا ہے طوطے کی بنیاد پہ شوٹ ہو جاتا، بولتے نا بھائی پیٹی، ایک پیٹی، دو پیٹی، اس کے بعد میں مسئلہ حل، اس کو ختم کرنا ہے، اس کو ختم کرنا ہے. بہت بری چیز ہے جو اللہ کو انتہائی ناپسند ہے، قتل ناحق. تو یہودیوں میں بھی یہ صفت تھی، قبیلہ دوسرے قبیلے کا جان کا دشمن ہوا قتل کرنے لگ گئے. दूसरा हुक्म ये मिला था कि एक दूसरे को अपने शहर से बदर नहीं करना है, निकालना नहीं है, जगह पे रखो उनको। लड़ाई हुई तो किसी तरीके से उसको अपने शहर से निकलने पर मजबूर कर देते थे, घर छोड़ के चले जाए, ये सिफतें उनके अंदर थी। थुम्मा अकरर तुम, फिर तुमने इकरार किया, व अंतुम तशहदून, तुम खुद गवाह हो इस बात पर। थुम्मा अंतुम हाउलाई तक्तुलून अनफुसकुम, फिर वही तुम लोग हो कि तुम कत्ल करते हो अपने आप का, यानी एक दूसरे को कत्ल में लग गए। व तुखरिजून फरीक़ मिनकुम मिन दियारिहिम, अपने शहरों से एक तुम में से एक फरीक को निकालने लग गए। तज़ाहरून अलैहिम बिल इस्मि वल उदवान, उन पर चढ़ाई करने लग गए गुनाह के साथ, ज्यादती करके उनके ऊपर। वहीं अतु को मुसारा तुफादुहम वह मुहर्रम अलैकुम इखराजुहम, एक अजीब बात थी उनके अंदर कि बास चीज़ें जो समझ में आती हैं उस पर खूब पाबंदी से अमल करते। अपने पास भी है ये मिजाज, यहूदियों में भी ये मिजाज था बनी इसराइल में, कि एक वाक़या भी मुफस्सरीन ने नकल फरमाया है, हज़रत अब्दुल्ला बिन सलाम रज़ी अल्लाह तआला अन्हु यहूदियों के ही बड़े आलिम शुमार किए जाते थे। हज़रत उमर फ़ारूक रज़ी अल्लाह तआला अन्हु के ज़माने में किसी जगह गए वो, और लश्कर इस्लाम की तरफ से दियारे कुफ्र के ऊपर, कुफार के लश्कर पर गलबा हुआ, तो एक लड़की को, एक बांदी को मुसलमानों के कब्ज़े में आई, हज़रत अब्दुल्ला बिन सलाम रज़ी अल्लाह तआला अन्हु ने जिन साहब के हिस्से में आई थी उनसे लेकर के 900 दिरहम में ख़रीद लिया और कहा कि मेरी बांदी। यहूदियों के एक बड़े आदमी ने हज़रत अब्दुल्ला बिन सलाम को पेशकश की कि हमारे मज़हब में है कैदियों को छुड़ाना, लिहाजा हम इस बांदी को छुड़ाना चाहते हैं। तो हज़रत अब्दुल्ला बिन सलाम ने कहा कि 4,000 दिरहम चाहिए। तो लिए तो 900 में, आप 4,000 बढ़ के ले रहे। तो हज़रत अब्दुल्ला बिन सलाम ने यही आयत पढ़ के सुनाई, वहीं अतु को मुसारा तुफादु हम, कि बनी इसराइल से अहद लिया है हमको अल्लाह ने, कुरान में बयान किया है कि तुम अपने कैदियों को छुड़ाते हो, कान में उससे आयत पढ़ के सुनाई। तो उसने फ़ौरन 4,000 दिरहम निकाल के दे दिए, हमारे पास पक्का है ये काम, हालांकि लड़ाई खुद करके रहे इससे पहले। तो बाज़ अहकाम पर अमल पुख्तगी से रहता है, ऐसा पुख्तगी से कि बस वही काम है, कोई दूसरा काम नहीं है। अल्लाह पाक वही फरमा रहे हैं, वही अक्तों को मुसारा तुफादो हम, तुम्हारे पास कैदी आ जाएं तो तुम उनको फ़दिया देकर छुड़ा देते हो। और अजीब बात यह थी कि एक फ़िरका दूसरे फ़िरके से लड़ता था, एक जमात एक कबीला दूसरी जमात दूसरे कबीले से, इस पर हमला हो गया, उस पर हमला हो गया, उसके बाद में इनके चंद आदमियों को पकड़ के ला लिया कैद करके, उनके चंद आदमियों को ये पकड़ के ला लिए। आपस में मुआहदा होता था कि इनको छोड़ना है इसके बदले में छोड़ेंगे, उसको छोड़ना है इसके बदले में, और अगर किसी के पास ज़्यादा हो गए तो पैसे लेके छोड़ने का मामला होता था। ये छोड़ने छुड़ाने का आज भी है उनके पास में, अब देख रहे होंगे फ़लस्तीनी होस्टेज, उनके होस्टेज सब एक दूसरे के बदले में चल रहे हैं। वहुवा मुहर्रम अलैकुम इखराजुहुम, अल्लाह पाक वही फरमा रहे हैं, हालांकि एक दूसरे को घरों से निकालना, कत्ल करना, ये भी तो हराम था, पहले लड़ाई क्यों हुई? फिदिया देकर छुड़ाना इस अमल को खुशी से कर रहे हैं, उससे पहले वाला अमल क्या है? कत्ल ना हक नहीं करना है, लड़ाई नहीं करना है, लड़ाई तो खुशी से कर रहे हैं, छुड़ा रहे हैं जो एक काम अच्छा है, आगे वाला मरहला उसको खुशी से कर रहे हैं, पहले वाले मरहले को जो नहीं करना चाहिए उसमें लगे हुए हैं। अफतुमिनून बिबाज़िल किताबी व तकफुरून बिबाज़, क्या तुम लोग कुछ किताब पर, कुरान अपनी किताब की यानी तौरात के बाज़ अहकाम पर अमल करते हो और ईमान लाते हो, व तकफुरून बिबाज़, और कुछ हिस्से पर ईमान नहीं लाते हो, कुफ्र करते हो, इनकार करते हो उसका? वही उम्मत मोहम्मदिया की भी यही सिफत है, ये कुछ इबादतें हो गई करने की, कुछ चीज़ें कर लिए, कुछ चीज़ें बातें छूट गई। हज़रत शाह साहब दामोद बरकातुहुम फरमाते हैं कि हर आदमी का मिजाज अलग अलग होता, एक आदमी यानी किसी आदमी के मिजाज में ये बात होती है कि अगर आपको दिन भर रात भर नवाफिल पढ़ने के लिए कह दो ज़रूर पढ़ेगा, वो तिलावत करने के लिए बोल दो रात भर तिलावत करेगा, ज़कात देने के लिए बोलो तो मुश्किल हो जाएगी उसे, तो कोई इबादत जानी एतबार से करने के लिए पूरी जान लगा देगा, माल लगाना उसके लिए मुश्किल है। किसी सेठ को बोलो आप कि साहब ये काम करना है, बोलता ज़रूर जितना पैसा आप लगा बोले लगा देते साहब, मदरसे के लिए, मस्जिद के लिए, दीनी काम के लिए, मिस्किनों के लिए, गरीबों के लिए, ये नमाज़ पढ़ना है, नमाज का टाइम हो गया अभी आता हूँ साहब, नमाज मुश्किल है। तो माल लगाने में बास को दिलचस्पी होती है, माल पे हिस्सा जितना चाहे लगा देंगे, लेकिन नमाज के लिए बोलेंगे तो मुश्किल हो जाएगी। अफतुमिनून बिबाज़िल किताब व तकफुरून बिबाज़, यही मतलब है ये कुछ को तो मान रहे हैं और कुछ को आसानी से छोड़ रहे हैं। ये चीज़ अल्लाह पाक फरमा रहे हैं शिकवे के तौर पर है, ऐसा नहीं होना चाहिए। जो हुक्म है पूरा है, नमाज भी अल्लाह की इबादत है, ज़कात भी अल्लाह की इबादत है, दोनों को भी उसी तरीके से अंजाम देना है कि ईमान वाले का काम है। फमा जज़ा उमय फ़ालु ज़ालिका मिनकुम, तो क्या बदला होगा उसका जो ये काम करेगा तुम में से, सिवाय रुसियाई रुसवाई की और जिल्लत के दुनियावी ज़िंदगी में। कुछ लेना कुछ छोड़ना उससे कौमें जलील हो जाती है। अल्लाह पाक फरमा रहे हैं अगर तुम कुछ चीज़ों पर ईमान रखकर कुछ चीज़ों को नहीं मानते हो तो जलील होगे। और ये जिल्लत कहाँ की है? फिल हयात दुनिया, दुनियावी ज़िंदगी में। वयोमल क़ियामत यरदूना इला अशद्दिल अज़ाब, क़ियामत के रोज़ तुम उन सब को लौटाया जाएगा सख्त अजाब की तरफ। दुनिया की ज़िंदगी में तो अजाब यही है जो आज देख रहे हैं, इससे भी पीट रहे हैं, उससे भी पीट रहे हैं, वो भी मार के जा रहा है, ये मार के जा रहा, हर एक आदमी आके अपनी भड़ास उतार के चल जा रहा मुसलमानों के साथ। और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि क़ियामत के करीब ऐसे हालात आ जाएंगे जैसे किसी प्याले पर, दस्तरखान पर कोई प्याला रखा हुआ हो, सबको बुलाते आइए भाई थोड़ा ले लो, थोड़ा ले लो, थोड़ा ले लो, सब मिल के जमा होकर जैसे प्याले में से खाते हैं अंगूरों को या जो भी चीज़ें होती हैं फ्रूट वगैरह की। हुज़ूर ने प्याले से मिसाल दे करके समझाया है कि दस्तरखान पर रखे हुए प्याले पर मधु किया जाता है, एक दूसरे को दावत की जाती है आके खा के जाइए, ऐसे ही तुम्हारी पिटाई होगी। हालात वही है, इधर से उनको बुलाया, उधर से उनको बुलाया, इधर की फ़ौज आई पीट के निकल जा रहे। फ़तुमिनून बिबाज़िल किताब व तकफ़ुरून बिबाज़, कुछ किताब पर ईमान लाने और कुछ का इनकार करने की वजह से ये हालात पेश आते हैं। दुनियावी तौर पर भी जलील हो जाते हैं और आखिरत में सख्त अज़ाब की तरफ लौटाए जाएंगे। वमल्लाहु बिगाफिलिन अम्मा तअमलून, अल्लाह पाक फरमाते हैं जो कुछ तुम करते हो अल्लाह उससे गाफिल नहीं है, अल्लाह को सब पता है। किससे ओझल हो सकती है चीज़ें, अल्लाह से कैसे ओझल हो सकती है? उलाइकल लदीन अश्तरबुल हयात अद्दुनिया बिल आखिरा फला युखफ्फु अनहुमुल अज़ाब वला हुम युनसरून, ये वही लोग हैं कुछ को मानने वाले कुछ हिस्से को नहीं मानने वाले कि उन्होंने दुनियावी ज़िंदगी को आखिरत के बदले में ख़रीद लिया है। यानी आखिरत चाहिए दुनिया चाहिए, उन्होंने कहा कि दुनिया चाहिए। कुछ मानना कुछ नहीं मानने का मतलब ये है, क्या चाहिए आपको, आखिरत या दुनिया? अल्लाह पाक फरमा रहे हैं ऐसे लोग ये चाहते हैं कि उनको दुनिया मिल जाए आखिरत नहीं मिले। सौदा कर लिया है, सौदा कर लेने का मतलब ये होता है कि आखिरत बेच के दुनिया ले लिए, वो चीज़ नहीं चाहिए, ये चीज़ चाहिए। मिजाज का मतलब ये, इंसानों का मिजाज ऐसे ही बन गया। फ़ला युखफ्फु अनहुमुल अज़ाब, अल्लाह पाक फरमा रहे हैं कि ऐसे लोगों से अज़ाब में तख़फ़ीफ़ नहीं होगी। हालात कब हटेंगे, हालात कब बनेंगे, ये चीज़ छूटेगी तो हालात में तख़फ़ीफ़ होगी ना। अल्लाह पाक फरमा रहे हैं तख़फ़ीफ़ होने वाली नहीं है, अज़ाब आता रहेगा, ज़िल्लत होती रहेगी, रुसवा होते रहेंगे, कब तक? जब तक ये छोड़ेंगे नहीं, अज़ाब नहीं हटने वाला है। भाई आज मुसलमानों की मौजूदा पस्ती का क्या हाल है, कैसे उरूज होगा, इस्लाम को शौकत कैसे नसीब होगी, मुसलमान कब गालिब आएंगे, कब कुव्वत मिलेगी, कब हमें कोई पीस कर नहीं जाएगा? तो ये चीज़ें छोड़ो, फ़तुमिनून बिबाज़िल किताब व तकफ़ुरून बिबाज़ वाली सिफत को छोड़ो कि उस हिस्से पर ईमान ला लिया, कुछ हिस्से को इनकार करने लग गए। फ़ला युखफ्फु अनहुमुल अज़ाब वला हुम युनसरून, मदद भी नहीं आएगी। अल्लाह पाक ना अज़ाब कम करेंगे ना मदद करेंगे। मता नसरुल्लाह, मता नसरुल्लाह, अल्लाह की मदद कब आएगी भाई? इतने दिन हो गए, साल होने आ गया, कब उनकी मदद की जाएगी? ऐसा नहीं है कि उन लोगों को किसी अज़ाब में गिरफ़्तार किया जा रहा हो, हमारी वजह से उनके ऊपर वह हालात आ रहे हों, उनकी तो शहादत नसीब हो रही है ना। जो लोग दुनिया से रुख्सत हो रहे हैं वो तो शहीद हैं, अल्लाह के यहाँ मकबूल हैं, लेकिन यह कि दीगर लोगों की पकड़ हो सकती है, हमारी आपकी पकड़ हो सकती है। वलक़द आतीना मूसल किताब वक़फ़ीना मिन बादिही बिरुसुल, तहक़ीक़ के हमने अता किया मूसा अलैहिस्सलाम को किताब, तौरात अता की, वक़फ़ीना मिन बादिही बिरुसुल, हमने लगातार उनके बाद रसूलों को पैगंबरों को भेजा। हज़रत मूसा अलैहिस्सलाम से लेकर हज़रत ईसा अलैहिस्सलाम तक 40,000 पैगंबर बयान किए जाते हैं बनी इसराइल में, 40,000 पैगंबर, या उससे पहले हज़रत इब्राहिम अलैहिस्सलाम से लेकर के हज़रत ईसा अलैहिस्सलाम तक। वातीना ईसा बिन मरियम अल-बय्यिनात, और हमने ईसा बिन मरियम को वाज़ह निशानियाँ दी। हज़रत ईसा अलैहिस्सलाम, ईसा बिन मरियम, हज़रत ईसा अलैहिस्सलाम को आमतौर पर होता यह है कि इस्लाम में बाप की तरफ नस्बत होती है, हज़रत ईसा अलैहिस्सलाम की नस्बत कुरान मजीद में माँ की तरफ है, और ये बताने के लिए है कि ईसा इब्नुल्लाह नहीं है, ईसा बिन मरियम है। ईसा इब्नुल्लाह कहते हैं ना कहने वाले ने, पोलस का अकीदा है ये असल में। حضرت عیسیٰ علیہ الصلوۃ والسلام کے جانے کے کئی زمانے کے بعد، صدیوں کے بعد میں یہ پولس نے یہ کام کیا ہوا ہے۔ عیسیٰ علیہ الصلوۃ والسلام کے بارے میں ان کے عیسائیوں میں عقیدہ بٹھایا کہ اللہ ہیں، یہ اللہ میں تین میں سے ایک ہے، اس کا اپنا عقیدہ ہے، یہ عیسائیت کی مشہور کتابوں کے اندر ہے۔ تو اللہ رب العزت فرما رہے ہیں کہ عیسیٰ ابن اللہ نہیں، عیسیٰ بن مریم ہے۔ بن مریم کیوں ہیں؟ ان کے والد کہاں گئے؟ والد اللہ نے بغیر والد کے ان کو پیدا کیا ہے۔ ایسا ہو سکتا ہے؟ یقیناً ہو سکتا ہے، اللہ تبارک و تعالیٰ قادر ہیں۔ حضرت آدم علیہ الصلوۃ والسلام کو بغیر والد کے پیدا فرمائے، بغیر ماں کے پیدا فرمائے، تو کسی کو والد کی بھی ضرورت نہیں ہے، ماں کی بھی ضرورت نہیں، والدہ کی بھی ضرورت نہیں ہے۔ حضرت آدم علیہ السلام اس کی مثال ہے۔ اور کسی کو والد کے ساتھ میں، والدہ کے ساتھ میں، جیسے ہم سب ہیں، اور کسی کو والد کے بغیر، جیسے عیسیٰ علیہ الصلوۃ والسلام ہیں، اللہ پاک اس پر بھی قادر ہیں، اور والدہ کے بغیر اس پر بھی اللہ کے قادر ہیں۔ حضرت آدم علیہ السلام خود اس کی مثال ہیں، نہ ان کو والد کی ضرورت پڑی، نہ والدہ کی ضرورت پڑی، نہ ماں کی ضرورت پڑی، نہ باپ کی ضرورت پڑی۔ تو اللہ ہر چیز پر قدرت رکھتے ہیں، اللہ رب العزت۔ یہ مثال رسول اللہ صلی اللہ علیہ وسلم نے خود حدیثوں میں بیان فرمائی ہے۔ وَآتَيْنَا عِيسَى ابْنَ مَرْيَمَ الْبَيِّنَاتِ، عیسیٰ علیہ الصلوۃ والسلام کیا لے کر آئے؟ واضح نشانیاں تھیں ان کے ساتھ میں، اللہ رب العزت نے ایسی قدرت ان کو عطا فرمائی تھی کہ مٹی لیتے تھے، پانی اس میں تھوڑا لگا دیے، چھوٹی سی چڑیا بنا دی، اس کے بعد میں اس میں پھونک مارتے تھے، چڑیا اڑنے لگ جاتی تھی۔ یہ معجزہ تھا ان کا۔ مادر ذات کوئی نابینا پیدا ہو گیا، اللہ کے حکم سے اس کی آنکھ پہ صرف ہاتھ مل دیتے تھے، عیسیٰ علیہ السلام فوراً آنکھ بینا ہو جاتا تھا، وہ دکھائی دینے لگ جاتا تھا اس کو۔ کوئی آدمی مرا ہوا ہے، بولتے تھے کہ اللہ کے حکم سے اڑ جا، تو اڑ جاتا تھا وہ۔ ان کو یہ معجزات دیے گئے تھے۔ اللہ پاک جو ہے ہر زمانے کے اندر ہر نبی کو اس زمانے کے اعتبار سے چیلنجز دیتے ہیں۔ معجزہ جو ہے چیلنج ہی ہوتا ہے، کوئی دوسرا وہ چیلنج قبول نہیں کر سکتا ہے، تحدی کہلاتا ہے اسلام کے اندر وہ۔ تو عیسیٰ علیہ الصلوۃ والسلام کو اس زمانے میں علماء یہ فرماتے ہیں کہ طب کا بہت زیادہ زور تھا، بڑی بڑی بیماریاں جو ہے اس زمانے میں تھی، اور طبی اعتبار سے، حکیمی اعتبار سے بہت کام ہوتا تھا۔ تو یہ معجزے حضرت عیسیٰ علیہ الصلوۃ والسلام کو اللہ نے ان کے ہاتھ میں ایسے رکھے کہ دوسرے، یہ دوائیوں سے کام نہیں ہونے والا تھا۔ دوائیاں تو دیگر کاموں میں، کوئی آدمی مادرزاد نابینا ہے، کون سی دوا اس کو بینا کر سکتی ہے؟ دوا کے ذریعے سے کام ہونے والا نہیں۔ حضرت عیسیٰ علیہ الصلوۃ والسلام ہاتھ پھیر دیتے تھے تو اللہ پاک جو ہے اس کے ذریعے سے شفا دے دیتے تھے اس کو۔ تو یہی معجزہ تھا ان کا۔ اور مردہ آدمی کو اٹھا دینا، اس سے بڑی اور کیا چیز ہو سکتی؟ کون سی دوا ہے جو اٹھا سکتی ہے؟ کوئی دوا نہیں ہے، لیکن حضرت عیسیٰ علیہ الصلوۃ والسلام اٹھا دیا کرتے تھے اللہ کے حکم سے۔ وَأَيَّدْنَاهُ بِرُوحِ الْقُدُسِ، ہم نے ان کو روح القدس کے ذریعے سے مدد پہنچائی۔ روح القدس حضرت جبرائیل علیہ الصلوۃ والسلام کو کہتے ہیں۔ حضرت جبرائیل علیہ الصلوۃ والسلام ہمیشہ حضرت عیسیٰ علیہ الصلوۃ والسلام کے ساتھ میں رہتے تھے۔ کیوں؟ یہودی ان کے پیچھے پڑے ہوئے تھے۔ حضرت عیسیٰ علیہ الصلوۃ والسلام کو یہودی اس زمانے میں دجال بولتے تھے، نعوذ باللہ من ذلک۔ یہودیوں نے حضرت عیسیٰ علیہ الصلوۃ والسلام کو دجال مانا ہے، اور نعوذ باللہ من ذلک حضرت عیسیٰ علیہ الصلوۃ والسلام کی والدہ پر انہوں نے تہمت لگائی ہے کہ باپ ان کا ہے کیسا نہیں ہے، بغیر باپ کے کیسا آ گئے بھائی۔ اور اس زمانے میں بادشاہ کے ذریعے سے الرٹ کیا تھا، حکم لگا دیا تھا کہ ان کو قتل کرنا ہے۔ تو ہمیشہ حضرت جبرائیل علیہ الصلوۃ والسلام ان کے اوپر سائے کی طرح رہتے تھے، مفسرین یہ فرماتے ہیں۔ بعض مفسرین نے بھی فرمایا ہے کہ روح القدس اسم اعظم ہے یہ۔ تو حضرت عیسیٰ علیہ الصلوۃ والسلام کو اسم اعظم اللہ پاک نے سکھا دیا تھا، اس کے ذریعے سے معجزات ظاہر کرتے تھے۔ جب بھی وہ دعا پڑھتے تھے اس کے بعد میں معجزہ ظاہر ہوتا تھا۔ تو ہم نے اس طریقے سے حضرت عیسیٰ علیہ الصلوۃ والسلام کو اسم اعظم کے ذریعے سے مضبوطی دی، قوت دی، معجزات دیے۔ یہ مطلب آیت کا، یہ بھی ایک بیان کیا گیا ہے۔ حضرت شاہ ولی اللہ صاحب محدث دہلوی رحمۃ اللہ علیہ فرماتے ہیں، روح القدس اللہ پاک کے خاص فرشتوں کی توجہ کا نام ہے۔ ملائے اعلیٰ کے اندر اللہ پاک کے خاص فرشتے ہیں، وہ ہمیشہ توجہ ڈالے رکھتے ہوئے خاص بندوں کے اوپر۔ تو یہ خصوصیت حضرت عیسیٰ علیہ الصلوۃ والسلام کو حاصل تھی، ان کے اوپر فرشتوں کی توجہ رہتی تھی ہمیشہ، حفاظت کے لیے اور بھی دیگر چیزوں کے لیے۔ افکلما جاءکم رسول بما لا تهوی انفسکم استکبرتم، تو کیا جب جب بھی تمہارے پاس کوئی پیغمبر آئے ان چیزوں کو لے کر کے جن کو تمہارے جی نہیں چاہتے تھے، استکبرتم، تو تم نے اس کے مقابلے میں بڑائی جتلائی۔ بنی اسرائیل کے پاس بہت سارے احکامات آئے، تو جو بھی چیز ان کے جی کو نہیں لگتی تھی، خواہش کے مطابق نہیں ہوتی تھی، تو بولتے تھے کہ یہ نہیں مانتے ہو، ایسا ہو ہی نہیں سکتا ہے، इसको इस दुनिया में कैसे फॉलो कर सकते हैं, ये वो ज़माना नहीं है, पुराने ज़माने के अहकाम हैं ये, दकियानूस से ख्यालात हैं ये, अभी ज़माने में कैसे चल सकते हैं। जैसे इस ज़माने के भी बहुत सारे लोग बोलते हैं ना, अमेरिका में ये सब अहकाम कैसा चलेंगे, अमेरिका में भी इस्लाम है, अमेरिका में भी मुसलमान है, अमेरिका में भी अल्लाह का कुरान है, अमेरिका में भी अल्लाह के रसूल के पैगाम हैं। अमेरिका हो, इंडिया हो, पाकिस्तान हो, सऊदी अरब हो, बैतुल्ला हो, बैतुल्ला के अलावा जगह हो, हर जगह अल्लाह का कलाम, अल्लाह का हुक्म वही है, हर जगह अल्लाह की तौहीद, हर जगह रसालत की रिसालत, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रिसालत और शरीयत मुतहरा का पैगाम वही चलने वाला है। तो लोगों के साथ ऐसा भी हुआ है, पिछले ज़माने में बनी इसराइल की ये सिफत थी कि उनको जो चीज़ ख्वाहिश के मुताबिक लगती उस पर अगर कोई शरी पाबंदी लगती है तो बोलते कि नहीं मानते। इस ज़माने में यही मसला है, शरी पाबंदी नहीं होना लोगों को, पाबंदी से आज़ाद। असल में इंसानी मिजाज जब शैतान के साथ, नफ्स के साथ, बुरे माहौल के साथ लग जाता है तो शरीय चीज़ उसको बुरी नज़रें लग जाती है, उल्टा कर देते हैं। इस ज़माने का भी मसला यही है कि जितने लिबरल लोग हैं या सेकुलरिज्म को मानने वाले लोग हैं और सेकुलर मिजाज वाले लोग हैं, वो ये चाहते हैं कि भाई इतनी तंगी नहीं है शरीयत में, इस्लाम का मतलब है कलिमा पढ़ लो, नमाज़ पढ़ लो, रोज़ा रख लो, ज़कात देते रहो, बाकी ये कि छोटे मोटे तो गुनाह सबसे होते हैं, कभी कुछ कर लिया, कभी कुछ कर लिया, उतनी पाबंदियाँ नहीं होनी चाहिए। ये मौलवियों का अपनी मिजाज है, शरीयत का मिजाज ऐसा नहीं है। और फिर दलाइल में वो बातें लाते हैं, दलील वो बात उन बातों से देते हैं जो इस्लाम में शुरू शुरू में इजाज़त होती थी बाज़ लोगों के लिए, देखो उनको ये इजाज़त दिए थे हुजूर, वो उनको इजाज़त दी थी हुजूर। तो शुरू ज़माने में इब्तदाई जो बंदा मुसलमान होता है, जाहिर सी बात है कि पूरा पाबंद तो नहीं बनाया जाता ना, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम मुसलमान होने के बाद मोटी मोटी बातें सिखा के छोड़ देते थे, जाहिर सी बात है कि शुरू शुरू में उतना ही बताया जाएगा, आगे जाकर के पूरे अहकाम नाफिज किए जाएंगे। जब इस्लाम पूरा नाफिज हो गया है, आपके वो बता दिया गया है, तो पूरे इस्लाम पर अमल करना पड़ेगा। तो इस ज़माने में ये नहीं कह सकते, हाँ जो नौ मुस्लिम हैं उनके साथ रियायत की जाएगी, उनको पहले इस्लाम में करीब किया जाएगा, आहिस्ता आहिस्ता उनको अहकाम बताए जाएंगे। हर आदमी के ऊपर पूरे अहकाम का बोझ नहीं डाला जा सकता, आहिस्ता आहिस्ता अगर वो इताअत करने लगते हैं तो फिर आहिस्ता आहिस्ता उनको फॉलो करने के लिए कहा जाता है। इस्लामी मिजाज वही है, ऐसा नहीं है कि हर एक को सब कुछ बोल देना है, हर एक के साथ वैसे ही सख्ती से पेश आना, ऐसा मसला नहीं है। लेकिन ये सिफत है उम्मत मुहम्मदिया के अंदर भी कि जो चीज़ें हमारी ख्वाहिशात के मुताबिक नहीं है उसमें न मानने लग गए। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया है कि जन्नत को घेर दिया गया है ख्वाहिशात के साथ, ख्वाहिशात आपकी मिटेंगी तो आपको जन्नत मिलने वाली है, मकरूह और मकारह के साथ में जहन्नम को घेर दिया गया है। आप यानी रिवायत का जो मफहूम है, अल्फाज रिवायत थोड़े से आगे पीछे हो सकते हैं, कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो बात समझाई है कि तुम्हारे सामने जन्नत भी है जहन्नम भी है, और ख्वाहिशात के पीछे जहन्नम है और मकारे के पीछे जन्नत है। मतलब इसका ये है कि जो आदमी नफ्स और मुजाहदे के साथ काम करता रहेगा उसको जन्नत मिलने वाली है, जो आदमी ख्वाहिशात के पीछे चले जाएगा उसको जहन्नम मिलेगी। तो ख्वाहिशात पर पड़ा बंदा रहेगा तो जहन्नम में जाएगा, और मकारे पर बंदा पड़ा रहेगा यानी ये कि नफ्स के खिलाफ आने वाली चीज़ें पसंद नहीं है फिर भी करना है, मैं कैसा करूँ, करना पड़ेगा, इस्लाम यही कहता है, इस्लामी मिजाज यही है कि जो अल्लाह का हुक्म है उसको करना है। अभी सर्दी हो रही है, गर्मी का माहौल है, मस्जिद दूर है, नमाज कैसे पढ़ें, वहाँ कैसे जाएँ, यहाँ कैसे करना है, अल्लाह का दुनिया में आए हैं इसी मकसद के लिए, जब उसी मकसद के लिए आए हैं तो करना पड़ेगा चाहे आपको नफ्स के खिलाफ में लगे। फ़रीक़न कद्दब तुम व फरीक़न तख्तुलून, तो पैगंबर ये बात समझाते थे आकर के, जो नफसानत जो आदमी के नफूस को नहीं लगती थी, दिल को नहीं भाती थी, तो बहुत सारे लोगों ने झुटला दिया। फ़रीक़न कद्दब तुम, पैगंबरों के बहुत लंबे तबके को, एक जमात को इन बनी इसराइल ने झुटला दिया, हम नहीं मानते आपकी बात। व फरीक़न तख्तुलून, और आगे बढ़ कर के एक फरीक तक यहाँ तक पहुँच गए पैगंबरों को कत्ल करने लग गए, या कि हमेशा ये पीछे लगे हुए हैं हमारे। और इस ज़माने में भी कत्ल करने के तरीके अलग अलग हैं, इस ज़माने में भी नबी के नायबीन को कत्ल किया जाता है। वो कैसे कत्ल किया जाता है, कत्ल इस तरीके से किया जाता है, मुसलमानों की तरफ से कम होता है, गैर मुस्लिमों की तरफ से बहुत होता है। ये इस्लाम जो पेश करने वाले हैं, मुबल्लिगीन हैं, उनके खिलाफ़ झूठे केसेस, झूठे केस करो, इनकाउंटर करके ख़त्म करो, जेलों में डाल के ज़िंदगियाँ सड़ा दो, झूठे मुकदमात में डाल करके ख़त्म कर दो,
ये बहुत होता है और लोगों को इससे वाकिफियत नहीं है, इनके पीछे कौन सी लॉबी है, कौन से लोग हैं, क्या काम कर रहे हैं, किसको किस हुकूमत को कैसे इस्तेमाल किया जा रहा है। वह फरीकन तख्तुलून, नबी के नाइबिन को भी होता है ये, नबियों को और रसूलों के हुआ है, कत्ल किया जाता है। वक़ालु क़ुलूबुना गुल्फ, वो लोग कहते हैं कि हमारे दिलों पर पर्दा पड़ा हुआ है, हमारा जो मज़हब है वो सही है। बनी इसराइल आज भी यही कहते हैं, वो यहूदी, हमको किसी और मज़हब को देखने की ज़रूरत नहीं है, किसी और की तालीमात की ज़रूरत नहीं है, किसी और चीज़ को समझने की ज़रूरत नहीं है, हमारे पास जो है बस वो है। दो मतलब हैं इसके, हमारे दिलों में बात नहीं बैठ रही है, क्यों? इस वास्ते के दिल पर पर्दा पड़ गया। दूसरा मतलब ये कि हमको ज़रूरत ही नहीं है, हमारे पास सब कुछ है। बल लअनहुमुल्लाहु बिकुफ्रिहिम, अल्लाह पाक फरमाते हैं कि दिलों में बात जो नहीं जा रही है उसकी वजह यह है कि अल्लाह ने उनके ऊपर लानत की है उनके कुफर और इनकार की वजह से। दिलों में बात जो नहीं बैठ रही है, पर्दा पड़ा हुआ है, बात समझ में नहीं आ रही, दिल कबूल नहीं कर रहा, शरह सदर नहीं हो रहा, तुम्हारी बात समझ में नहीं आ रही, अब इस ज़माने में कैसे चल सकती है, अब कैसे उसको लागू किया जा सकता है, यहाँ कैसे उसको नाफिज किया जा सकता है। अल्लाह पाक फरमा रहे हैं अल्लाह ने लानत की है, इस वजह से ऐसी बातें ज़बान से निकल रही है, इस वजह से बात दिलों में नहीं बैठ रही है, इस वजह से दिल कबूल नहीं कर रहा है, इस वजह से समझ में नहीं आ रहा है। फ़क़लील अम्मा युमिनून, बहुत कम लोग जो है ईमान रखते हैं अल्लाह की बातों पर, शरीयत पर। वलम्मा जाअहुम किताबुन मिन इंदिल्लाहि मुसद्दिकुन लिमा मअहुम यस्तफ्तहूना अलल लदीना कफरू फलम्मा जाअहुम मअरफू कफरू बिही फलअनतुल्लाहि अलल काफिरीन, और जब उनके पास में अल्लाह की तरफ से किताब आई जो तस्दीक करती है उसकी, जो उनके साथ पहले से मौजूद है, वकानु मिन कबल यस्तफ्तहूना अलल लदीना कफरू, इससे पहले वो लोग काफिरों के मुकाबले में मदद तलब करते थे अल्लाह पाक से, फलम्मा जाअहुम मअरफू कफरू बिही, आ गई वो किताब उनके पास जिसको उन्होंने पहचान लिया, कफरू भी उसका इनकार करने लग गए, फलानतुल्लाहि अलल काफिरीन, काफिरों पर अल्लाह की लानत हो। यहूदी आपस में जब लड़ते थे मुशरिकीन मक्का के साथ में, हिंदुओं के साथ में इनकी जब लड़ाई हो जाती थी इस्लाम से पहले, तो उनको यकीन था अपनी किताब के मुताबिक कि एक ज़माना करीब है जब यसरिब के अंदर एक पैगंबर आने वाले हैं और वह गालिब आएंगे। लिहाजा अल्लाह पाक से दुआ करते हुए कहते थे कि परवरदिगार हम आपसे दुआ करते हैं उस नबी के तुफैल में जो आने वाले हैं, जो आएंगे, जिनको आप गालिब करेंगे पूरे मक्के पर, पूरे मदीने पर, पूरे जज़ीरे अरब पर, उनके तुफैल में हमको मुशरिकीन पे गलबा दे दें। ये दुआएं मांगते थे बाज़ाब्ता तरीक़े से। तो उसी को कहा जा रहा है कि अल्लाह के पास से जब किताब पहुँची जो कि उनकी किताब की तस्दीक करती है, तौरात और कुरान मजीद दोनों अहकाम के अंदर तो नहीं लेकिन यह कि अकीदे के अंदर बराबर है, उसूलियात के अंदर बराबर है, जो हमारा उसूल है कुरान पाक का, तौरात का भी वही उसूल है, तो कुरान तौरात की तस्दीक करने वाली किताब है। वकानू मिन कबल यस्तफ्तहूना अल, तो कुरान पहुंचा उनके पास और इनकी सिफत ये थी और इनका काम ये था कि ये लोग नबी का वास्ता दे करके अल्लाह से फतह मांगते थे काफिरों के खिलाफ में, कि उस नबी के तुफैल में आप जो है हमको काफिरों पर गलबा दे दीजिए। फलम्मा जाअहुम मअरफू कफरू बिही, जब पहुंच गई वो किताब और पहचान लिया उन्होंने उसको, कफरू भी फौरन इनकार कर दिया कि हम नहीं मानेंगे, फलानतुल्लाहि अलल काफिरीन, काफिरों पर अल्लाह ने की लानत हो। क्यों नहीं मानेंगे? इस वजह से नहीं मानेंगे कि ताया जात चचा जात का मसला हो गया था, खानदानी हसद। हजरत इसहाक अलैहिस्सलाम, याकूब अलैहिस्सलाम के जो फर्जंद हैं, इसहाक़ अली सलाम, इस्माइल अली सलाम, इस्माइल अली सलाम बड़े भाई हैं और इसहाक़ अली सलाम छोटे भाई हैं, तो ताया के ख़ानदान के अंदर नबुवत आ गई। मसला ये था कि ताया के ख़ानदान में नबुवत आ गई, चचा के ख़ानदान में नबुवत नहीं आई, खुलासा उसका यही है। उनको यही हसद हुआ कि हमारे सिलसिले में क्यों नहीं आए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इस्माइल अली सलातु वसलाम की नस्ल में उनके ख़ानदान में क्यों आए, हम नहीं मानेंगे, हमारा कबीला छोटा हो गया, उनका कबीला आगे बढ़ गया, उनको इज्जत मिल गई, हमको जिल्लत, हम हमारे ख़ानदान में नहीं आने की वजह से हम जलील हो गए। अब तक जितने पैगंबर आए हैं हमारे सिलसिले में आए हैं, ये पैगंबर वहाँ क्यों आ गए? तो इस वजह से उन लोगों ने ज़िद के अंदर इसको नहीं माना था। फ़लानतुल्लाहि अलल काफिरीन, समझता रो बिही अनफुसहुम, और यह हसद जलन आज भी होता है, वहाँ तो नबूवत का मसला था, यहाँ छोटे मोटे चीज़ों में उम्मत में भी ये गड़बड़ी चलते रहती है कि उनके ख़ानदान में ऐसा हो गया, हमारे पास ऐसा हो गया, ताया के साथ ऐसा, चचा के साथ ऐसा। भी समझता रहो भी ही अनफुसहुम मन यकफुरु बिमा अनज़लल्लाहु बग़यन अन युनज़्ज़िलल्लाहु मिन फ़ज़लिही अला मन यशाउ मिन इबादी, अल्लाह पाक फरमा रहे हैं बुरी है वो चीज़ जिसके बदले में उन्होंने अपने आप को बेच दिया کہ انہوں نے انکار کر دیا اس چیز کا جس کو اللہ نے نازل کیا، یعنی قرآن کا انکار کر دیا. نبی علیہ الصلوۃ والسلام پر قرآن آیا، اس کو نہیں مانا. کیوں نہیں مانا؟ بغیًا، ضد کی وجہ سے، حسد کی وجہ سے. اَن يُنَزِّلَ اللَّهُ مِن فَضْلِهِ عَلَى مَن يَشَاءُ مِن عِبَادِهِ، کہ اللہ پاک نازل کرتے ہیں اپنے فضل کو جس پر چاہتے ہیں اپنے بندوں میں سے، یعنی محمد صلی اللہ علیہ وسلم پر اپنا فضل یعنی نبوت کیوں نازل فرمائی، ہمارے خاندان میں کیوں نہیں آئی؟ محض حسد یہی تھا. فباؤ بغضب علی غضب، غضب بالائے غضب کے مستحق ہو گئے. ایک غضب تو یہ تھا کہ عیسیٰ علیہ السلام کو نہیں مانے، اب حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم کو نہ مان کر کے ایک اور غضب کے مستحق ہو گئے. یہودی مغضوب علیہم کہلاتے ہیں، ان کے اوپر اللہ کی ناراضگی بہت ہے. اسی وجہ سے عام لوگوں کے اندر جو بات پائی جاتی ہے، ان کی طرف امت کا عموم مزاج دل اٹریکشن نہیں ہوتا یہودیوں کی طرف، حالانکہ دیکھنے دکھانے میں بڑے گھوڑے چٹے رہتے ہیں لوگ، دل ان کی طرف زیادہ مائل نہیں ہوتا. ان کے بجائے عیسائیوں کی طرف تھوڑا سافٹ ذہن رہتا لوگوں کا. ان کے پاس کیوں نہیں ہوتا؟ یہ غضب کے مستحق ہوئے، اسی وجہ سے اللہ کی ناراضگی ہو گئی ان کے اوپر. اور ایسی ناراضگی ہوئی کہ نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ مغضوب علیہم یہی ہے، مغضوب وہ لوگ ہیں جو یہودی ہیں. اور یہودیوں کا مسئلہ کیا ہے؟ علم ہونے کے باوجود ضد بہت ہے ان کے پاس، معلومات ہونے کے باوجود عمل کم ہے ان کے پاس. جانتے ہیں لیکن مانتے نہیں ہیں، مسئلہ یہ ہے. جانکاری ہے لیکن ماننا نہیں ہے، تو اس کی وجہ سے ہوتا کیا ہے؟ اللہ کی ناراضگی کے مستحق ہو جاتے ہیں، اور امت میں بھی یہ خرابی پائی جاتی ہے. اللہ پاک علم کے مطابق عمل کی توفیق نصیب فرمائے. یہ دعا اسی وجہ سے رسول اللہ صلی اللہ علیہ وسلم نے سکھائی ہے، اور یہی وجہ سے دعا کی جاتی ہے کہ اللہ پاک علم و عمل نصیب فرمائے. علم و عمل کے کیوں کہا جاتا ہے؟ اسی وجہ سے کہا جاتا ہے، غضب کے مستحق نہ ہوں. بہت بری صفت ہے یہ کہ آپ کو معلوم ہے اور اس کے بعد آپ عمل نہیں کر رہے ہیں، یہ بری بات ہے. یہ یہودیوں کا طریقہ ہے. وللکافرین عذاب مہیم، کافروں کے لیے، انکار کرنے والوں کے لیے، نافرمانوں کے لیے ذلت کا عذاب ہے. اللہ پاک جو ہے اس سے ہماری حفاظت فرمائے، اور جو علم ہے اس کے مطابق عمل کرنے کے ہم سب کو تہی توفیق نصیب فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. اللہم لک الحمد کلہ ولک الشکر کلہ. اللہم صلی علی محمد وعلی آل سیدنا محمد وبارک وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین. لا إله إلا أنت سبحانك إنا كنا من الظالمين. رب اغفر وارحم وتجاوز عما تعلم إنك أنت العز الأكرم. يا الله يا رحمن يا رحيم يا ذا الجلال والإكرام. يا الله يا رحمن يا رحيم يا ذا الجلال والإكرام. يا الله يا رحمن يا رحيم يا ذا الجلال والإكرام. فاغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. توفنا مسلمين والحقنا بالصالحين. توفنا مسلمين والحقنا بالصالحين. لا إله إلا أنت سبحانك إنا كنا من الظالمين. لا إله إلا أنت سبحانك إنا كنا من الظالمين. اللهم اغفر لموتانا، اللهم اغفر لموتانا، واشف مرضانا، واشف مرضانا ومرضى المسلمين يا رب العالمين، وارحم أحيانا يا أرحم الراحمين. سبحان ربك رب العزة عما يصفون، سلام على المرسلين، والحمد لله.